आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। प्रिय श्रोता, रिस र तितोपना ती मानिसहरूमा थियो जो अरू विदेशीहरू सिपाहीहरूद्वारा शासित थिए, अनि यो कथा एक कप्तान र उसको नोकरको बारेमा हो। त्यस बेला परमेश्वरले अब्राहम र उनका सन्तानलाई दिनुभएको देशमा रोमीहरूले शासन गर्दथे। रोमीहरूको संकेत चाहिँ शक्ति र सामर्थ्य थियो र मन्दिरको द्वारमा रोमी चिलको प्रतीक राखिएको थियो, अनि पिलातस यहुदिया र सामरियामा शासक थिए र सम्राटसँग सिधै कुरा गर्दथे, अनि हेरोद महानका छोरा हेरोद एन्टियास चाहिँ रोमको अनुमतिले गालिलमा शासन गर्दथे। त्यो पुरै देश नै रोमीहरूको शासनमा थियो, तर त्यहाँ एकजना रोमी कप्तान थिए जसको नाउँ हामीलाई थाहा छैन, तर उनी इजरायली मानिसहरूको नजिक र यहुदी धर्मको आस्था राख्ने व्यक्ति थिए। ती कप्तानहरू चाहिँ रोमी सिपाहीहरूको मेरुदण्ड हुने गर्दथे। तिनीहरूले 700 जना भन्दा बढी सिपाहीहरूलाई परिचालन गर्दथे, अनि त्यो कप्तानले कसैलाई आइज भन्यो भने तुरुन्तै त्यो आउँदथ्यो र जा भन्यो भने त्यो तुरुन्तै जाँदथ्यो। तर पनि उसका सिपाहीहरूले यो पनि जान्दथे कि ऊ कप्तान पनि अरू कसैको अधिकारमा थियो। जब त्यो भन्दा माथिको हाकिमले आज्ञा गर्दथ्यो, उसले त्यो कुनै प्रश्न बिना नै मान्नु पर्दथ्यो। त्यो नै रोमी सिपाहीहरूको अनुशासन थियो। तर यो कप्तान चाहिँ अरूभन्दा भिन्दै प्रकारको थियो। उसले यहुदी मानिसहरूलाई माया गर्दथ्यो, यहुदीहरूको सभाघर बनाउनलाई अनुमति पनि दिएको थियो। सायद ऊ पनि अरू अन्य जातिहरू जस्तै सभाघरमा गएर आराधना पनि गर्दथ्यो होला। यहुदी मानिसहरूले कोही कोही अन्य जातिहरूलाई चिन्दथे जसले साँचो परमेश्वरको आराधना गर्दथे र आफ्ना पिता पुर्खाका मूर्तिहरूलाई त्यागेर सृष्टिकर्ता परमेश्वरको उपासना गर्दथे। कोही गैर यहुदीहरूले पनि खतना गरेर पूर्ण यहुदी भएका थिए। कोही चाहिँ खतना नगरेर पनि सभाघरको सेवामा आउँदथे र परमेश्वरको उपासना गर्दथे। तिनीहरू एक आत्मिक यात्रामा थिए र आफ्नो विश्वास साँचो परमेश्वरमा राखेका थिए, अनि त्यो कप्तान पनि त्यस्तै प्रकारको परमेश्वरमा आस्था राख्ने व्यक्ति थियो। अनि अर्को कुरा, त्यो कप्तानले आफ्नो नोकरहरूलाई पनि असल व्यवहार देखाउँदथ्यो। एकजना चाहिँ उसको खास नोकर थियो र ऊ बिरामी थियो र मृत्युको नजिकमा पुगेको थियो। त्यो कप्तान आफैले पनि त्यसको वास्ता गरेको थियो। उसले त्यस नोकरलाई धेरै नै प्रेम गरेकोले उसको हृदय दुखित भएको थियो। तर पनि त्यो नोकर दिनदिनै झन्झन कमजोर हुँदै गयो। त्यसपछि त्यो कप्तान गाउँका अगुवाहरू कहाँ गयो, अनि उसले यसो भनेर विन्ती गर्न थाल्यो, मेरो नोकरहरू मध्ये यो जवान नोकर मेरो निम्ति विशेष छ, अनि यो एकदमै साह्रै बिरामी छ र यो मर्नेछ भन्ने मलाई साह्रै डर लागेको छ, अनि तपाईँहरूले सहायता गर्ने केही उपाय छ? मैले तपाईँहरूको बीचमा एक शिक्षक अनि अगमवक्ता हुनुहुन्छ जो धेरै शक्तिशाली हुनुहुन्छ भनी सुनेको छु। के तपाईँहरूले त्यो व्यक्तिको बारेमा बताइदिन सक्नुहुन्छ? त्यसपछि ती अगुवाहरूले छक्क पर्दै एक अर्कालाई हेराहेर गरे। त्यो कप्तानले कुरा गरेको व्यक्तिको बारेमा तिनीहरू जान्दथे उहाँ येशू हुनुहुन्थ्यो। के हालसाले उहाँको फरिसीहरूसँग आम्ना सामना भएको थिएन र? के ती आत्मिक अगुवाहरूले येशू र उहाँका कर्मको बारेमा धेरै शंका गरेका थिएनन् र? के उहाँले सवातको दिनमा निको पारेर सवात भङ्ग गर्नुभएको थिएन र? तर अझै पनि मानिसहरू उहाँमा निको भएका थिए। एक पक्षघाती मानिस हिँडेर गयो, दृष्टिविहीन व्यक्तिले दृष्टि पायो, अनि दुष्ट आत्माले उहाँको आज्ञामा मानिसहरूलाई छोडेर गयो। त्यसपछि अन्त्यमा एकजना अगुवाले भन्यो, हो तिमीले सही भन्यौ, त्यहाँ नासरतका येशू भनिने शिक्षक हुनुहुन्छ। उहाँ परमेश्वरको राज्यको बारेमा मानिसहरूलाई सिकाउँदै गाउँ गाउँ डुल्नुहुन्छ, अनि मानिसहरूलाई निको पार्नुहुन्छ। हामीले आफ्नै आँखाले पनि देखेका छौँ। तर हाम्रा आत्मिक अगुवाहरूले उहाँलाई पछ्याउँदैनन् र उहाँ परमेश्वरबाट हुनुहुन्न भनेर भन्दछन्। तर यत्तिकैमा त्यस कप्तानको हृदयमा आशाले भरिएर भन्यो, तपाईँ के भन्नुहुन्छ त? के तपाईँले उहाँ परमेश्वरबाटको हुनुहुन्छ भनी विश्वास गर्नुहुन्छ? त्यस अगुवाले जवाफ दियो, हामी जान्दैनौँ, हामी पूर्ण रूपमा पक्का हुन सक्दैनौँ, तर उहाँ आउनुहुनेछ र तपाईँलाई भन्नुहुनेछ। उहाँ कसैको भेदभाव गर्नुहुन्न, चाहे गरिब होस् या चाहे धनी, जवान होस् या वृद्ध अथवा अशुद्ध नै किन नहोस्। यदि अनि सायद उहाँ तपाईँको घरमा पनि आउनुहुनेछ र तपाईँको नोकरलाई हेर्नुहुनेछ। त्यसपछि तपाईँ आफै उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ कि हुन्न भनी निर्णय गर्न सक्नुहुन्छ। अनि त्यस कप्तानले भन्यो, तर म त गैर यहुदी हुँ, के उहाँ मेरो घरमा पनि आउनुहुनेछ? के उहाँले मेरो नोकरलाई निको पार्नुहुनेछ? के उहाँले मलाई पनि हेर्नुहुनेछ? त्यसपछि त्यो गाउँको अगुवा रोकियो र अर्कोले भन्यो, तपाईँ एक असल व्यक्ति हुनुहुन्छ र हामीलाई भलाइ गर्नुभएको छ। तपाईँले हाम्रो सभाघर ल्याइदिनुभयो र तपाईँले रोमीहरूको मूर्तिलाई त्यागेर साँचो परमेश्वरको आराधना गर्नुभएको छ। हामीले यो गर्नेछौँ, हामी येशु कहाँ गएर तपाईँको बारेमा भन्नेछौँ। सायद उहाँले हाम्रो कुरा सुन्नुहुनेछ र उहाँलाई हाम्रो घरमा आउनलाई मनाउन सक्छौँ र उहाँले तपाईँको नोकरमाथि आफ्नो हात राखिदिनुहुनेछ। अनि त्यस कप्तानले भन्यो, धन्यवाद मित्र, धन्यवाद, किनकि ऊ धेरै लामो समय अब बाँच्दैन भन्ने मलाई डर छ। प्रिय श्रोता मित्र, अनि ती मानिसहरू येशु कहाँ हुनुहुन्छ भनी खोज्नलाई निस्के। अनि जब तिनीहरूले उहाँलाई भेट्टाए, तिनीहरूले विनम्रपूर्वक भने, येशु, हामी तपाईँलाई केही सोध्न चाहन्छौँ। हामी जान्दछौँ कि तपाईँ एक न्यायी मानिस हुनुहुन्छ र भेदभाव देखाउनुहुन्न। येशुले जवाफ दिनुभयो, हो, यो साँचो हो। म तिमीहरूलाई के सहायता गरौँ? म तिमीहरूको लागि के गरिदिऊँ भनी तिमीहरू चाहन्छौ? ती मानिसहरूले जवाफ दिए, हाम्रो लागि होइन, तर एकजना हाम्रो मित्रको लागि हो। उहाँ एक गैर यहुदी हुनुहुन्छ, उहाँ एक रोमी कप्तान हुनुहुन्छ, तर उहाँ एक असल मानिस हुनुहुन्छ। त्यो कप्तानको एउटा साह्रै प्रेम गर्ने जवान नोकर छ, तर अहिले त्यो ठिटो साह्रै बिरामी छ, मृत्युको मुखैमा छ। के तपाईँ आउन सक्नुहुन्छ र निको पार्न सक्नुहुन्छ? त्यसपछि येशूले ती मानिसहरूको हृदय गहिरिएर विचार गर्नुभयो। तिनीहरू यो मात्र जान्दथे कि उहाँले पक्षपात गर्नुहुन्न, किनकि उहाँले यहुदी मानिसहरूले जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुहुन्थ्यो। अनि उहाँले असल मानिसहरूलाई मात्र प्रेम गर्नु भएन, तर एकदमै दुखितहरूलाई पनि प्रेम गर्नुभयो। विशेष गरी उहाँका मानिसहरू परमेश्वरको राज्य र क्षमादान अनि प्रेम बुझ्न तिनीहरूको हृदय साह्रै सुस्त थियो, जुन उहाँले इजरायलको लागि मात्र होइन तर सारा संसारको लागि नै ल्याउनु भएको थियो। त्यसपछि ती मानिसहरूले भने, उहाँ तपाईँको निम्ति योग्य हुनुहुन्छ, उहाँले हाम्रा जातिलाई प्रेम गर्नुहुन्छ र उहाँले हाम्रो सभाघर बनाउनलाई पैसा पनि दिनुभएको थियो। तर प्रिय श्रोता मित्र, येशूलाई अरू बढी प्रतिक्रियाको खाँचो थिएन, उहाँ त्यसको निम्ति आउनुहुने थियो, चाहे त्यो कप्तानले सभाघर बनाएको होस् या नहोस्। अनि उहाँले ती मानिसहरूलाई भन्नुभयो, म आउनेछु र त्यसको नोकरलाई निको पार्नेछु। त्यसपछि ठूलो हर्ष र आनन्दले ती मानिसहरूले येशूलाई त्यो कप्तानको घरतिर लगे। यता त्यो कप्तान साह्रै चिन्तित भएको थियो, त्यसको नोकर झन कमजोर हुँदै गएको थियो र उसले येशू आउनुहुन्छ कि आउनुहुन्न भनी जान्दैनथ्यो। उसले घर बाहिर निस्केर हेर्यो र बाटोतिर निहाल्यो अनि त्यहाँ गाउँलेहरूसँग येशू आउँदै हुनुहुन्थ्यो। त्यसपछि त्यो कप्तानले येशूलाई देखेर आफ्नो अयोग्यपनको निम्ति आफ्नो आत्मामा रोयो। त्यो कप्तानले शक्तिको बारेमा जान्दथ्यो, उसले रोमीहरूको शक्ति जान्दथ्यो र आज्ञा पनि बुझेको थियो। यदि कसैलाई आज्ञा गर्दथ्यो भने उसले तुरुन्तै त्यो गर्नुपर्दथ्यो, तर उहाँ भिन्दै शक्तिसहित आउँदै हुनुहुन्थ्यो। त्यो रोमीहरूको शक्ति जस्तो होइन, तर आत्मिक र नैतिक शक्तिद्वारा आउँदै हुनुहुन्थ्यो।
बाटो बनिएको छ, हो दुई बाटो बनिएको छ, एउटा बाटो फराकिलो छ, बालमसम्म पुग्ने अर्को बाटो यस्तो पनि छ, ख्रिस्ट येशूसम्म पुग्ने। कहाँ जाने, कता जाने, निर्णय गर, कहाँ जाने, कता जाने, निर्णय गर, कहाँसम्म जाने यात्री हो, मुक्तिको बाटो खोजेर।
Oh,
प्रिय श्रोता, यसो आउँदै गर्दाखेरि यसो र त्यस कप्तान बसेको ठाउँको दूरी धेरै थिएन। ती गाउँले अगुवाहरूले यसोलाई त्यो कप्तानको घरलाई देखाउँदै थिए। तर अचानक एउटा अर्को मानिसहरूको समूह त्यस घरबाट निस्केर यसो कहाँ गयो अनि तिनीहरूले यसोलाई भने, यसो हामीसँग तपाईँको निम्ति हाम्रा मित्र त्यस रोमी कप्तानबाट एउटा सन्देश छ। उहाँले यस प्रकारले भन्नुहुन्छ, हे प्रभु, दुःख नउठाउनुहोस् किनकि तपाईँ मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैन। मैले आफैलाई पनि तपाईँ कहाँ आउने योग्यको ठानिन, तर वचन भनिदिनुहोस् र मेरो नोकर निको हुनेछ, किनकि म पनि अख्तियार मुनि बस्ने मानिस हो अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई जा भन्छु अनि त्यो जान्छ, र अर्कोलाई आइज भन्छु अनि त्यो आउँछ, मेरो कमारालाई यो गर भन्छु अनि त्यसले गर्छ। हे यीशु, तपाईँको वचन मात्र भनिदिनुहोस्, म जान्दछु कि त्यो बिरामी बलले तपाईँको आज्ञा मान्नेछ, छोड्नेछ अनि मेरो चाकर निको हुनेछ। त्यसपछि यीशु रोकिनुभयो र उहाँको मुख खोलियो, तर केही शब्द पनि आएन। उहाँ सबै मानिसहरूतिर फर्कनुभयो अनि अन्त्यमा ठूलो आश्चर्यका साथ र आनन्दले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मैले इजरायलमा पनि यस्तो ठूलो विश्वास देखेको छैन। यो सुनेर त्यहाँ भएका मानिसहरू सबैजना छक्क परे। यहाँ येशूले के भन्नुभयो? एक गैर यहुदीसँग ठूलो विश्वास, एक रोमी कप्तानसँग महान विश्वास, अनि उसको विश्वास इजरायलमा येशूले अरूभन्दा महान देख्नुभयो। प्रिय श्रोता, इजरायलका मानिसहरू विश्वासका मानिसहरू भएका थिए। अब्राहम विश्वासका पिता थिए अनि उसको विश्वासले नै अरू मानिसहरूको विश्वास नापिन्थ्यो। पुराना मानिसहरू र स्त्रीहरू परमेश्वरको महान विश्वासमा अभ्यास गर्दथे। मोसा, यहोशु, समुएल, रुथ, दाउद, एलिया, यसैया अनि अरू अगमवक्ताहरू जोसँग परमेश्वरमा विश्वास थियो। तर यो पुस्ताको बारेमा नि के त? यो एक गैर यहुदी, एक रोमी कप्तानमा त्यो येशूले चाहनु भएको विश्वास प्रकट भयो। साँच्चै तिमीहरूलाई भन्दछु, मैले इजरायलमा पनि यस्तो ठूलो विश्वास देखेको छैन। त्यस रोमी कप्तानले येशूको अधिकारलाई जान्यो अनि यो पनि जान्यो कि उहाँले भनेको एक वचनले त्यस रोगले उसको चाकरलाई छोडेर जानेछ। उसले यो पनि जान्यो कि येशूको वचन पछाडि नै येशूको अधिकार छ, जस्तो कि उसको आज्ञा पछाडि रोमको अधिकार थियो। त्यसकारणले गर्दा नै उसले आज्ञा गरे बमोजिम त्यसका सिपाहीहरूले गर्दथे। त्यही प्रकारले जब येशूले एक वचनको आज्ञा बोल्नुभयो, सबै रोग, मृत्यु, दुष्टात्मा अथवा जे भए तापनि तुरुन्तै आज्ञा मान्ने थिए। प्रिय श्रोता, आज मलाई एउटा प्रश्न सोध्न दिनुहोस्। के तपाईँले येशूको शक्ति र अधिकारलाई बुझ्नु भएको छ? उहाँसँग सबै रोगीपनमाथि, सबै शारीरिक समस्याहरूमाथि, सबै आत्माहरूमाथि, मृत्युमाथि अनि सबै थोकहरूमाथि शक्ति र अधिकार छ। येशूसँग सबै अधिकार छ। पछि उहाँले भन्नुहुनेछ, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिएको छ। अनि मेरो प्रिय श्रोता, तपाईँ पनि त्यही रोमी कप्तान जस्तै हुनु आवश्यक छ, जसले येशूसँग सबै अधिकार छ र उहाँसँग भन्नलाई आज्ञाका वचनहरू छन् भने विश्वास गर्यो। तपाईँमा पनि यस्तै किसिमको विश्वास हुनै पर्दछ। भन्नुहोस् कि मेरो जीवनमा आज्ञा गर्नुहोस्। तपाईँ उहाँले तपाईँको जीवनमा कस्तो किसिमको आज्ञा गरेको चाहनुहुन्छ? उहाँले तपाईँको पाप सबै हट्न भनी आज्ञा गर्न चाहनुहुन्छ? उहाँले तपाईँ एक पापी भए तापनि परमेश्वरको अघि असल भएको आज्ञा गर्न चाहनुहुन्छ? उहाँले तपाईँलाई उहाँको परिवार बनाउन आज्ञा गर्न चाहनुहुन्छ? उहाँले तपाईँलाई पूर्ण रूपमा उहाँको परिवारको सदस्य भएको आज्ञा गर्न चाहनुहुन्छ? तर प्रिय श्रोता, तपाईँ त्यस रोमी कप्तान जस्तै आफू अयोग्य भएको महसुस गरी उहाँमा समर्पण हुनु नै पर्दछ। याद गर्नुहोस्, ती यहुदी अगुवाहरूले के भनेका थिए? उहाँ योग्य हुनुहुन्छ, उहाँ असल मित्र हुनुहुन्छ, उहाँले हाम्रा सभाघर बनाइदिनु भयो, उहाँले हाम्रा मानिसहरूलाई प्रेम गर्नुहुन्छ। अनि जब यी कुराहरू वास्तविक रूपमा साँचो हुन आयो, त्यस कप्तानले आफैलाई भिन्दै दृष्टिकोणले हेर्यो। उसले भन्यो, म अयोग्य छु, तपाईँ मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैन। प्रिय श्रोता, तपाईँ आफ्नो बारेमा के सोच्नुहुन्छ? के तपाईँ कतिको योग्य हुनुहुन्छ भनेर सुन्नु भएको छ? तपाईँ एकछिन विश्वास गर्न सक्नुहुन्छ, तर जब येशू तपाईँको नजिक आउनुहुन्छ भने तपाईँले अरू केही भिन्दै महसुस गर्नुहुनेछ। तपाईँले उहाँलाई आफ्नो घरमा पाहुनाको रूपमा स्वागत गर्न योग्यको हुनुहुन्न। तर जब तपाईँ आफैलाई अयोग्य महसुस गर्नुहुन्छ, तब मात्र तपाईँ येशूको आज्ञा सुन्नको निम्ति योग्य ठहरिनुहुनेछ। अनि तपाईँले धार्मिकता र शक्तिको दान पाउनुहुनेछ। अनि येशूले आफ्नो वरिपरि भएका मानिसहरूलाई भन्नुभयो, म तिमीहरूलाई भन्दछु, धेरैजना पूर्व र पश्चिमबाट आउनेछन् र अब्राहम आउनेछन्, अब्राहम इसाक अनि याकुबसँग स्वर्गीय राज्यमा खान बस्नेछन्, तर परमेश्वरको पुत्रले तिनीहरूलाई अन्धकारमा फालिदिनेछ, जहाँ रुनेछन् र दारा किट्नेछन्। तर येशूले यहाँ यो देखाउँदै हुनुहुन्थ्यो कि विश्वासद्वारा र नम्रताद्वारा मात्रै त्यस महान भोजमा बस्न सकिन्थ्यो, न कि अब्राहम तर्फको सन्तान हुँ भनेर हो। यो चाहिँ आत्मिक विश्वासको सन्तानको लागि मात्र थियो, तर शारीरिक सन्तानहरूको लागि चाहिँ होइन। अनि त्यस रोमी कप्तानले यो देखाउँदै थियो कि ऊ चाहिँ एक साँचो विश्वासको मानिस थियो। अनि जब रोमी कप्तानले आफ्नो नोकरलाई निको पार्न येशूसँग अनुरोध गर्यो, अनि के उहाँले त्यसलाई निको पार्नुभयो त? येशूले त्यस रोमी कप्तानको विश्वासको बारेमा त्यहाँ भएका सबै मानिसहरूलाई भनेपछि उहाँले त्यस कप्तानले पछिल्लो पटक पठाएका ती मानिसहरूलाई भन्नुभयो, आओ अनि तिमीहरूले विश्वास गरे जस्तै होस्। अनि जब ती मानिसहरू फर्केर त्यस रोमी कप्तानको घरमा गए, तब तिनीहरूले त्यस बिरामी नोकरलाई आनन्द, हर्ष र पूर्ण रूपमा निको भएर हाँसिरहेको भेटाए। प्रिय श्रोता, येशू छोटो समयको लागि कफरनहममा बसेर नाइन नाउँको सहरतिर जानुभयो। नाइन चाहिँ गालिलको दक्षिण पश्चिममा पर्ने एउटा सानो सहर थियो। अनि जसै उहाँ त्यस सहरको ढोकामा पुग्नुभयो, त्यहाँ धेरै मानिसहरू निस्किरहेको मानिसहरूको हल्ला थियो, तर त्यो चाहिँ हर्ष र आनन्दको स्वर थिएन। येशू चाहिँ कफरनहममबाट आनन्द साथ निस्किनु भएको थियो, तर नाइन सहरमा पुग्दा यहुदीहरूको घरबाट दुखित आवाज आइरहेको थियो। त्यहाँ अर्को एक जवान ठिटो बिरामी भएर मरेको थियो। त्यो ठिटो आफ्नो आमाको एक मात्र छोरो थियो, अनि त्यसको बुवा चाहिँ पहिले नै मरिसकेको थिए। अहिले ऊ एकदमै ठूलो खाँचोमा परेकी थिए। त्यहाँ हल्लै हल्ला भएको थियो। त्यहाँ हल्लै हल्ला भएको ठूलो भिडले त्यस ठिटीलाई अन्त्येष्टि गर्नको लागि चिहानतिर लग्दै थियो। तिनीहरू त्यहाँ बाँसुरीहरू र धुनहरू बजाइरहेका थिए र रुनीहरू रोइरहेका थिए। तर जब येशूले त्यस स्त्रीलाई देख्नुभयो, उहाँले त्यस स्त्रीको निम्ति दया देखाउनुभयो। उहाँले त्यसलाई दया देखाउनुभयो किनकि ऊ एक विधवा थिए। उहाँले त्यसलाई दया देखाउनुभयो किनकि ऊ अहिले सन्तानविहीन थिए। त्यसपछि येशू त्यस हल्ला भएको भिडमा जानुभयो र चर्को स्वरमा चिच्याउनुभयो, नरो। त्यसपछि उहाँ त्यो कपडामा बेरिएको त्यस विधवाको छोरो कहाँ जानुभयो र त्यो खाट बोक्नेहरूलाई रोकेर भन्नुभयो, ए युवक, म तिमीलाई भन्दछु, उठ। अनि त्यहाँ त्यो मानिस तुरुन्तै उठ्यो र उसले केही भन्न थाल्यो। प्रिय श्रोता, उसले के भन्यो त त्यो हामी जान्दैनौँ, तर यो चाहिँ महान हुनै पर्दछ। सायद उसले भन्यो होला, तपाईँले मलाई लग्दै गरेको संसार कहाँ छ? म मरेको छैन, म जीवित छु। येशूले त्यस युवकलाई बेरिएको लुगाबाट बाहिर निस्कनलाई सहायता गर्नुभयो र उसलाई उसको आमाको हातमा सुम्पिदिनुभयो। अनि त्यस स्त्रीको हृदय साह्रै आनन्दित भएको थियो। तर त्यस भिडमा भएका मानिसहरू सबै भयभीत भए र परमेश्वरको महिमा गरे र भने, एउटा महान अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्। परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ अनि उहाँको यो विषयको चर्चा सारा युदिया र छेउछाउका समस्त जिल्लाहरूमा फिजियो। यही चर्चा आज तपाईँहरू सुन्नेहरूको बीचमा आएको छ। प्रिय श्रोता, आज तपाईँहरूको बीचमा दुईवटा कथा भनिएको छ, अनि ती दुवै कथामा जवान ठिटोको बारेमा छ। एउटा चाहिँ एक रोमी कप्तानको साह्रै प्रेम गरेको चाकर, अनि अर्को चाहिँ इजरायलमा एक विधवाको एकमात्र छोरो। त्यो सबैको मुख्य बुदा मृत्यु नै थियो, जुन मृत्युबाट अनन्ततामा परिवर्तन भयो। येशूले एउटालाई टाढेबाट निको पार्नुभयो अनि अर्कोलाई आफ्नै सामु निको पार्नुभयो। तर येशूले ती दुवै रोमी कप्तान र त्यो विधवालाई हर्ष र आनन्दित तुल्याइदिनुभयो। एउटासँग महान नम्रताको विश्वास देख्नुभयो भने अर्कोसँग आफ्नो हृदयमा दयाको महसुस गर्नुभयो। तर दुवैसँग यीशुले यो देखाउनुभयो कि उहाँ सबैका प्रभु हुनुहुन्छ। उहाँ त्यही हुनुहुन्छ जसले रोगीपनलाई भन्नुहुन्छ हटिजा अनि त्यो जानेछ, अनि दुष्ट आत्मालाई भन्नुहुन्छ छोडिजा, तिनीहरू उहाँको आज्ञा मानेर भाग्नेछन्। अनि उहाँ त्यही हुनुहुन्छ जसले आशिष साथ भन्नुहुन्छ आओ र आशिष तपाईँमा आउनुहुनेछ, अनि उहाँद्वारा मुक्ति तपाईँमा प्रवेश गर्नेछ। अनि उहाँ त्यही हुनुहुन्छ जसले तपाईँहरू आज सुन्नेहरूलाई दया साथ आफ्नो वचनको आज्ञामा भन्नुहुन्छ म कहाँ आओ, कि तपाईँ आफ्नो समस्या र पापहरू लिएर आउनुहुनेछ अनि ती सबैमाथि विजय पाउनलाई उहाँलाई भन्न दिनुहुनेछ त प्रिय श्रोता। अनि ती दुवै कथाले हामीलाई येशूको शक्तिको छुवाएको महसुस गराएका छन्। आज म तपाईँहरूलाई सोध्दछु, के तपाईँले आफ्नो जीवन उहाँलाई दिनुभएको छ? के तपाईँले यस प्रकारले उहाँलाई भन्नुभएको छ, प्रभु तपाईँ मेरो घरमा आउनको योग्यको म छैन, तपाईँ मेरो जीवनमा आउन योग्यको म छैन, तर तपाईँ वचन मात्र बोलिदिनुहोस्, म जान्दछु कि म मेरा सबै पापहरूबाट शुद्ध हुनेछु। प्रिय श्रोता, म आशा गर्दछु कि तपाईँले आज यसो गर्नुहुनेछ। आजको कथाद्वारा परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्। आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवचन शाही, फोन नम्बर 9815046664, 9815046664, इमेल ठेगाना यस प्रकार छ: suschilaprabajan1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।